यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सुशासन प्रवर्धन सम्बन्धी सहित पाँचवटा विधेयक प्रमाणीकरण। संघीय संसदको चालू अधिवेशन अन्त्य गर्न सरकारद्वारा राष्ट्रपति समक्ष सिफारिश। राजधानीको तीनकुनेमा गत शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा संलग्न कसैले उन्मुक्ति नपाउने प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसदलाई जानकारी। प्रधानमन्त्री ओली आज औपचारिक भ्रमणका लागि थाइल्याण्ड प्रस्थान गर्नुहुँदै। मकवानपुरको सिस्नेरी खोलामा डुबेर तीन बालकको मृत्यु। म्यानमारमा गत शुक्रबार गएको भूकम्प प्रभावितलाई सहयोग गर्ने मन्त्री परिषदको निर्णय। रेडियो नेपालले राष्ट्र र राष्ट्रियताको पक्षमा सूचना प्रवाह गर्नुपर्नेमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको जोड़। र भूकम्प प्रभावित म्यानमारमा साताव्यापी राष्ट्रिय शोकको घोषणा।
जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस्, डेटा चलाउनुहोस्, संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भई पेश भएका विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। प्रमाणीकरण भएका विधेयकहरूमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 संशोधन गर्न बनेको विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र निजीकरण ऐन 2050 संशोधन गर्न बनेको विधेयक रहेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्नुभई प्रमाणीकरणका लागि पेश भएका विधेयकहरू संविधानको धारा 113 उपधारा 2 बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको जानकारी दिनुभयो। यसअघि हिजो ती विधेयक संघीय संसदका दुवै सदनबाट पारित भएका थिए। सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्न सिफारिश गरेको छ। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालू अधिवेशन आज मध्यराती 12 बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। मन्त्री परिषदको हिजो साँझ बसेको बैठकले संसदको चालू हिउँदी अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। नेपालको संविधान बमोजिम राष्ट्रपतिले संघीय संसदको दुवै वा कुनै सदनको अधिवेशन आह्वान र अन्त्य गर्न सक्ने व्यवस्था रहेको छ। विधेयक अधिवेशनका रूपमा रहेको संसदको चालू अधिवेशन गत माघ 18 गते शुरू भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको तीनकुनेमा चैत्र 15 गते भएको घटनामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताउनु भएको छ। संघीय संसदको दुवै सभाको छुट्टा छुट्टै बैठकलाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले चैत्र 15 गते पूर्व राजाका समर्थकहरूको आन्दोलनका क्रममा भएको घटनाको जिम्मेवार कसैले पनि उन्मुक्ति नपाउने बताउनुभयो। प्रधानमन्त्री ओलीले घटनामा संलग्नहरूमाथि छानबिन शुरू भएको र दोषी पाइएका जोसुकै भए पनि कड़ा प्रशासनिक कार्यवाही हुने स्पष्ट पार्नुभयो।
तीन खुनेका आयोजकहरूले पहिले प्रशासनलाई जानकारी गराए अनुसार सभा गरेनन्। प्रदर्शनको कथित जनकमाण्डर आफैले हाँकेको गाड़ी प्रहरीमाथि नै चढ़ाउने गरी निषेधित क्षेत्र तोड्न दौड़ाई। भीड़ नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरूद्ध प्रहरीमाथि आक्रमण गर्ने, ढुङ्गामुढ़ा गर्ने, प्रहरीको बन्दुक खोज्ने, गुण्डागर्दी गर्ने र कुटपिट गर्ने, लुटपाट गर्ने जस्ता वारदात शुरू गरिए। निजी व्यक्तिको घर, सार्वजनिक भवन, संचार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुङ्गामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेन्टल स्टोरहरू लुटपाट गर्ने जस्ता आपराधिक घटना शुरू गरियो। मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डराउने हिंसक आततायी कार्य भयो। अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्वलनशील पदार्थमा आगो लगाई विस्फोट गराउने आतंककारी काम समेत भयो। प्रहरीका सवारी साधन मात्रै होइन, आगो निमाउन आएका दमकलमाथि आक्रमण गरियो। यी सबै निन्दनीय र खेदजनक कार्य। यस्ता घटनामा संलग्नहरूमाथि जोसुकै हो, जुनसुकै कभरमा किन नहोस्, कडा प्रशासनिक कार्यवाही हुन्छ। घटनामा संलग्नहरूमाथि छानबिन शुरू भएको छ। यसका योजनाकार को हुन् र को संलग्न छ, सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको छ।
प्रधानमन्त्री ओलीले आन्दोलनका क्रममा पूर्व राजाका समर्थकहरूले व्यक्तिको घर, सार्वजनिक भवन, संचार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधन तोडफोड गर्ने, आगजनी गर्ने, डिपार्टमेन्टल स्टोरहरूमा लुटपाट गर्ने आगजनी गर्ने र मानिसलाई थुनेर जिउँदै डराउने जस्ता कार्य गरेको भन्दै निन्दनीय र खेदजनक भएको बताउनुभयो। प्रधानमन्त्रीले केही दिन यता एकजना कर्मचारीको विषयमा प्रश्न उठेको र त्यसका कारण प्रतिपक्षीहरूले संसद अवरूद्ध गर्दा महत्वपूर्ण संसदीय काममा बाधा पुगेको बताउनुभयो। उहाँले नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकलाई पदमुक्त गरेको विषय अदालतमा विचाराधीन रहेकाले थप चर्चा परिचर्चा गर्नु विधिसम्मत नरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले अहिलेको संविधानको रक्षा, जनताले लड़ेर ल्याएको अधिकारहरूको रक्षा, लोकतन्त्रको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय भएको र सिंगो सदन एक हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली आज औपचारिक भ्रमणका क्रममा थाइल्याण्ड प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री ओलीले आजबाट हुन लागेको मित्र राष्ट्र थाइल्याण्डको आफ्नो औपचारिक भ्रमण र बिम्स्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे हिजो संसदलाई जानकारी गराउनु भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टै बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरूको भ्रमणमा गेटवेको रूपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैमा महत्वपूर्ण हुने बताउनुभयो। भ्रमणका क्रममा थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता गर्ने र भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा दुईवटा समझदारी पत्रमा हस्ताक्षर हुने प्रधानमन्त्रीले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले दुई प्रधानमन्त्रीको उपस्थितिमा गैर सरकारी क्षेत्रबीच छवटा समझदारी पत्रमा हस्ताक्षर हुने, थाइल्याण्डका प्रतिष्ठित व्यवसायीहरूसँग छलफल गर्ने र एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजीलाई सम्बोधन गर्ने विषयमा पनि जानकारी गराउनुभयो। प्रधानमन्त्री ओलीले बिम्स्टेक शिखर सम्मेलनलाई चैत्र 22 गते सम्बोधन गर्नुहुनेछ। सम्बोधन लगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म आफूले साइडलाइन वार्ता गर्ने प्रधानमन्त्रीले संसदलाई जानकारी दिनुभयो। नेपालको कार्यकारी प्रमुखले औपचारिक रूपमा 65 वर्षपछि थाइल्याण्डको भ्रमण गर्न लागेको र बिम्स्टेक शिखर सम्मेलन सकाएर प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली चैत्र 23 गते स्वदेश फर्कनेछ। नेपाल सरकारले विभिन्न निकायसँग मौजदात रहेका तथा निजी क्षेत्रबाट सहयोग स्वरूप प्राप्त मेडिकल उपकरणसहित औषधि लगायतका राहत सामग्री भूकम्प प्रभावितहरूको सहयोगका लागि म्यानमार सरकारलाई प्रदान गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले चैत्र 15 गते म्यानमारमा गएको शक्तिशाली भूकम्पबाट जनधनको क्षति भएको सन्दर्भमा नेपाल सरकारका तर्फबाट ती सहयोग सामग्री सहयोग स्वरूप उपलब्ध गराउने निर्णय गरेको हो। ती सामग्री नेपालबाट हवाई जहाज मार्फत म्यानमारमा ढुवानी गर्दा लाग्ने रकम अर्थ मन्त्रालयबाट नेपाल वायुसेवा निगमका नाममा निकासा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकले नेपाल सरकारका विभिन्न निकायबाट पठाइने ती सामग्रीको अर्थ मन्त्रालयबाट तत्तत् निकायमा शोध भर्नाका लागि रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ। भूकम्पमा परि घाइते भएकाहरूलाई तत्काल उपचार गर्न नेपाल सरकारका तर्फबाट नेपाली सेनाको चिकित्सक टोली नेपाली सेनाकै हवाई जहाज प्रयोग गरी पठाउने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो। प्रतिनिधि सभाले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सभाको बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। विधेयक पारित भएसँगै संवैधानिक निकायका पदाधिकारीको नियुक्तिका लागि मार्ग प्रशस्त हुनेछ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले चैत्र 15 गते काठमाडौँको तीनकुनेमा भएको घटनाका विषयमा ध्यानाकर्षण गराउँदै घटनाका दोषीलाई कानूनी कार्यवाहीमा ल्याउन माग गर्नुभयो। बैठकमा नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका सांसद विश्वप्रकाश शर्माले गत 15 गते काठमाडौँको तीनकुनेमा भएको घटनामा सहानुभूति समेत जनाउन नसकेको भन्दै संवेदनहीनताको संज्ञा दिनुभयो। एमाले सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा बसेर सम्झौता भंग गरेकाले अब राज्यले पूर्व राष्ट्राध्यक्षका रूपमा पूर्व राजालाई दिएको सेवा सुविधा दिन नहुने धारणा राख्नुभयो। नेकपा माओवादी केन्द्रका सांसद रेखा शर्माले 15 गतेको तीनकुने घटनामा पूर्व राजा ज्ञानेन्द्रलाई कानूनको दायरामा ल्याउन माग गर्नुभयो। उहाँले आन्दोलनको आयोजक जुन संस्थालाई राखिए पनि पूर्व राजा ज्ञानेन्द्रको संलग्नता स्पष्ट रूपमा देखिएको भन्नुहुँदै संविधान र कानूनभन्दा माथि कोही नहुने भएकाले पूर्व राजा ज्ञानेन्द्र र दुर्गा प्रसाईलाई कानूनी कार्यवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोल प्रसाद अर्यालले चैत्र 15 गतेको घटनामा दुवै पक्षलाई जिम्मेवार बन्न आग्रह गर्दै घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत प्रहार गरिएको, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकको गाड़ी जलाइएको र पार्टीका कोशी प्रदेश समितिका सदस्यको कम्प्युटर पसलमा आगजनी गरिएको विषयमा सदनलाई जानकारी गराउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र उल्टन सक्ने भन्नुहुँदै युवाहरूको शक्तिलाई नहोच्याउन आग्रह गर्नुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले प्रस्तुत गर्नुभएको राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानून व्यवसायी परिषद दोस्रो संशोधन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकले गृहमन्त्री रमेश लेखकले प्रस्तुत गर्नुभएको नागरिकता दोस्रो संशोधन विधेयक 2081 उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी नियमन विधेयक 2081 र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले प्रस्तुत गर्नुभएको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। बैठकमा प्रधानमन्त्री ओलीका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले प्रस्तुत गर्नुभएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित संवैधानिक काम कर्तव्य अधिकार सम्बन्धी पहिलो संशोधन विधेयकमाथि छलफल गरी निष्कर्षमा पुर्याइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत्र 15 गते भएको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई सरकारले सहयोग गर्ने बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटमा उहाँले मृतकको दाह संस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमती सुजनलाई रोजगारी लगायतका आवश्यक व्यवस्थाका लागि सरकारले ध्यान दिने बताउनुभयो। प्रधानमन्त्रीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकारप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै परिवारमा समवेदना प्रकट गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले आलोकनगर स्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको अवलोकन गर्नुभएको छ। गत शुक्रबार पूर्व राजावादीहरूले गरेको तोड़फोड़बाट क्षतिग्रस्त भएको एकीकृत समाजवादीको कार्यालयमा पुगेर उहाँले कार्यालय अवलोकन तथा क्षतिबारे जानकारी लिनुभयो। त्यसक्रममा प्रधानमन्त्री ओलीसँग एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भूषाल, वरिष्ठ नेता झलनाथ खनाल, त्यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठ लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो। नेपाल पत्रकार महासंघको टोलीले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालसहित 8 जनाको संयुक्त टोलीले चैत्र 15 गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा संचार माध्यम र संचारकर्मीलाई निशाना बनाइएको भन्दै सरकारलाई घटनाको सत्य तथ्य छानबिन गरी आवश्यक कार्यवाही गर्न गृहमन्त्री लेखकलाई ध्यानाकर्षण बुझाइएको हो। ध्यानाकर्षण पत्र बुझ्नुहुँदै गृहमन्त्री लेखकले घटना अराजक, हिंस्रक र सिद्धान्त बिनाको भीड़ले गरेको भन्नुहुँदै यस विषयमा सरकार गम्भीर रहेको बताउनु। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 3 स्थित सिस्नेरी खोलामा डुबेर हिजो 3 जना बालकको मृत्यु भएको छ। खोलामा नुहाउने क्रममा डुबेर सिस्नेरी डोडारेका श्याम बहादुर आचार्यका 14 वर्षीय छोरा सुशान्त आचार्य, त्यसै गरी काभ्रेको फलबारी दाप्चा घर भई सिस्नेरी स्थित मामाघरमा बस्दै आएका 14 वर्षीय प्रमेश घोरासैनी र 11 वर्षीय प्रमाद घोरासैनीको मृत्यु भएको प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिनुभयो। मृतक घोरासैनी दुवै दाजुभाइ हुन् भने आचार्य उनीहरूका मामाका छोरा हुन्। सिस्नेरी बजार पछाडि रहेको खोलामा नुहाउन गएका बेला उनीहरू पौडी खेली डुबेका थिए। तीनैजनाको अचेत अवस्थामा उद्धार गरी उपचारका लागि स्थानीय पाटन अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अर्घाखाँचीको भूमिका स्थान नगरपालिका 7 पाण्डाँडामा भएको आगलागीमा हिजो 1 घर र 3 गोठ जलेर नष्ट भएका छन्। आगलागीमा एउटा भैंसी, एउटा पाडो, 9 बाख्रा र 59 कुखुरा जलेर मरेको प्रहरीले जनाएको छ। प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसममा आएको खराबीले भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय उडानतर्फका आधा दर्जन विमान डाइभर्ट गरिएका छन्। बाक्लो तुवालोका कारण न्यून भिजिबिलिटी हुँदा विभिन्न एयरलाइन्सका कम्तीमा आधा दर्जन विमान डाइभर्ट गरिएको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरको सोबियो सभापतिमा नेपाल विद्यार्थी संघका दीपक राज जोशी विजयी हुनुभएको छ। सभापतिमा नेवी संघका जोशी 789 मतसहित निर्वाचित हुनुभयो। उहाँका निकटतम प्रतिस्पर्धी अनेरा सोबियोका सिद्धान्त भट्टले 781 मत प्राप्त गर्नुभयो। सचिव, कोषाध्यक्ष र सदस्यहरूमा भने अनेरा सोबियोका उम्मेद्वार विजयी भएका छन्। नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको जनाएको छ। निगम संचालक समितिको बैठकले गैरातीदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर 2 रूपियाँ र हवाई इन्धन आन्तरिकतर्फ 7 रूपियाँ एवं हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर 51 घटाएको जनाएको छ। मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टीतेल क्रमशः प्रतिलिटर 146.50 रूपियाँ, 148 रूपियाँ र 149 रूपियाँ पुगेको छ। मदन भण्डारी राजमार्गको झापा इलाम मोरङ र सुनसरी खण्डमा वन क्षेत्रभित्रका 13,834 रूख कटानको प्रक्रिया अघि बढ़ेको छ। मन्त्री परिषदले झापाको बाहुनडाङ्गीदेखि सुनसरीको धरानसम्मको 77 किलोमिटर राजमार्गभित्र अवस्थित विभिन्न वन क्षेत्रको भोगाधिकार दिने निर्णय गरिसकेको सन्दर्भमा सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालयबाट अनुमति लिई रूख कटानको काम भइरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाष कुमार दत्तले जानकारी दिनुभयो। नेपाल सरकारले एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजी एआईटीलाई 1,00,000 अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले आर्थिक संकटमा रहेको उक्त संस्थालाई नेपाल संस्थापक सदस्य राष्ट्र समेत रहेकाले सो अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरिएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको 6ठौं शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहँदा सो संस्थामा सम्बोधन समेत गर्नुहुने कार्यक्रम रहेको छ। पछिल्लो चार महिनाको बीचमा खानेतेलको मूल्य प्रतिलिटर 15 देखि 40 रूपियाँसम्मले बढ़ेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ। हीरक महोत्सवका अवसरमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले हिजो आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा संखुवा सभाका परेश राई प्रथम हुनुभएको छ। काठमाण्डुका दीपिका श्रेष्ठ द्वितीय र उदयपुरका पूर्णबहादुर विक तृतीय हुनुभयो। प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुनेलाई 40,000 30,000 र 20,000 रूपियाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ। चण्डी प्रसाद काफले उत्कृष्ट संगीतकार होम नेउपाने उत्कृष्ट रचनाकार घोषित हुनुभयो। उत्कृष्ट संगीतकार र उत्कृष्ट रचनाकारलाई 25,000 रूपियाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ। आधुनिक गीत प्रतियोगितामा विभिन्न कलाकारका 20 गीत छनौट भएका छन्। यसअघि रेडियो नेपाल स्थापनाको 75 वार्षिकोत्सवका अवसरमा रेडियो नेपालको प्रांगणमा आयोजना गरिएको आधुनिक गीत संगीत प्रतियोगिताको उद्घाटन गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले रेडियो नेपालले राष्ट्र र राष्ट्रियताको पक्षमा सूचना प्रवाह गर्नुपर्नेमा जोड़ दिनुभयो।
अहिले सामन्तवाद समाप्त भयो, सामन्ती उत्पादन पद्धति प्रणाली सकियो, पुँजीवादी उत्पादन प्रणालीको चरणमा छौँ हामी। अब हामी समाजवादतिर जान लागिरहेछौँ। सामाजिक आर्थिक रूपमा चाहिँ यति धेरै चाहिँ डाइभर्सिटी छ, 41% भन्दा बढी महिलाहरू अहिले चाहिँ सत्तामा सहभागी छन्। यो चाहिँ हामी कल्पना गर्थ्यौँ उनीहरूको शासनमा त्याग गर्ने, हिंसा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने, अराजक फैलाउने, यसलाई अब राज्यले सहेर पर्खेर सुनेर बस्दैन। त्यसमाथि अब कानूनी कारवाही हुन्छ। यो सबै कुरामा पनि रेडियो राष्ट्रको पक्षमा उभिनुपर्छ, रेडियो चाहिँ जनताको पक्षमा उभिनुपर्छ। लोकतन्त्र भनेको जनताको पक्षमा हो, निर्घोष तन्त्र कहिले पनि होइन।
समारोहमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले राष्ट्रिय एकता विपदमा नागरिकको जीवन रक्षाका साथै समृद्धिका लागि परम्परागत शैलीमा परिवर्तन गरी नागरिक केन्द्रित प्रसारणका रूपमा रेडियो नेपाललाई अघि बढ़ाउन लागि परेको बताउनुभयो।
राष्ट्रिय एकता, विपदको बेलामा नागरिकको जीवन रक्षा र समृद्धि, यी तीनटा भित्र हामीले लोकतन्त्र, गणतन्त्र र यो यस्ता परिवर्तनका प्रमुख एजेण्डाहरूलाई, सामाजिक न्यायको एजेण्डाहरूलाई, अल्पसंख्यक सीमान्तकृत वर्ग समुदाय, लैंगिक रूपमा सबै समुदाय र विभिन्न किसिमका भाषा, संस्कृति, कला सबैलाई समेटेर लिएर जाने गरी अगाडि बढ़िरहेको छौं। हामी हाम्रो परम्परागत शैली छ त्यो शैलीमा परिवर्तन गर्छौं, कार्यक्रमको उत्पादनको ढाँचामा परिवर्तन गर्छौं र यसलाई व्यापक नागरिकहरूको बीचबाट कार्यक्रमको उत्पादन गर्ने, प्रसार गर्ने र उहाँहरूलाई चाहिँ उत्पादनदेखि नै स्वामित्व स्थापित गराउने गरी अगाडि बढ्न खोजिरहेका छौं।
समारोहमा रेडियो नेपालको लोगो अंकित हुलाक टिकट सार्वजनिक गरिएको थियो। हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले रेडियो नेपालको लोगो अंकित हुलाक टिकट प्रकाशन गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले समारोहमा सहभागीलाई स्वागत गर्नुभयो। त्यस अवसरमा मन्त्री गुरूङले रेडियो नेपालको लोगो अंकित हुलाक टिकटमा टाँचा लगाउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालको कायम मुकायम प्रमुख प्रशासकीय अधिकृतमा विष्णुराम नेउपाने नियुक्त हुनुभएको छ। नेपाल टेलिभिजनमा 30 वर्ष भन्दा बढ़ीको अनुभव संघाल्नुभएका नेउपाने पेशाले इन्जिनियर हुनुहुन्छ। नेपाल टेलिभिजनका नायब महाप्रबन्धक रहनुभएका नेउपाने 2081 पुष 12 गते सार्वजनिक सेवा प्रसारण नेपालको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त हुनुभएको हो। पीएसबी संचालक समितिको गत शुक्रबार बसेको बैठकले उहाँलाई कायम मुकायममा मुकर गरेको हो। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको हीरक महोत्सवका अवसरमा आज बिहान प्रभात फेरी कार्यक्रम आयोजना गरिँदैछ। रेडियो नेपालले भोलि 75 वार्षिकोत्सव हीरक महोत्सवका रूपमा मनाउँदैछ। कर्णाली प्रदेशका माटोमा बढ़ी अम्लीयपन देखिएपछि घटेको उत्पादन शक्ति बढ़ाउन कर्णाली प्रदेश सरकारले 718 ओडामा विषादी प्रयोग सम्बन्धी वर्गीकरण गरेको छ। हरियो पहेलो र रातो रंग गरी 3 भागमा विषादी प्रयोग सम्बन्धी वर्गीकरण गरिएको छ। हरियोलाई पूर्ण रूपमा अर्ग्यानिक, त्यसै गरी पहेँलोलाई सामान्य र रातोलाई चिन्ताजनक क्षेत्रका रूपमा लिइएको एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख चित्रबहादुर रोकायले जानकारी दिनुभयो। कञ्चनपुरको बेलौरी नगरपालिका दुई टेडुवाबाट नियन्त्रणमा लिइएको वयस्क भाले पाटेबाघलाई सुक्लाफाटा राष्ट्रिय निकुञ्जमा छाडिने भएको छ। बैतडीको दशरथचन्द नगरपालिकाले नगर बस सञ्चालनको तयारी गरेको छ। चैत्र 24 गतेदेखि नगर बस सञ्चालनको तयारी गरिएको नगरपालिकाका सूचना अधिकारी राजेन्द्र विष्टले जानकारी दिनुभयो। म्यानमा सरकारले विनाशकारी भूकम्पका कारण एक साताका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ। शुक्रबार आएको 7.7 म्याग्नेच्युडको भूकम्पमा परि मृत्यु हुनेको संख्या 2056 नागेको छ भने 3090 भन्दा बढ़ी घाइते भएका छन्। 270 भन्दा बढ़ी मानिस हराइरहेका छन्, जसका कारण मृतकको संख्या बढ़न सक्ने अनुमान गरेको छ। सरकारले 6 अप्रेलसम्म राष्ट्रिय झण्डा झुकाउने गरी राष्ट्रिय शोकको साताव्यापी घोषणा गरिएको जनाएको छ। फ्रान्सको अदालतले दक्षिणपन्थी नेत्री मरिन ले पेनलाई युरोपेली संघको हिनामिना गरेको आरोपमा दोषी ठहर गर्दै 4 वर्षको जेल सजाय र 5 वर्षको अवधिसम्म कुनै सार्वजनिक पद धारण गर्न नपाउने सजाय सुनाएको छ। यो सजायसँगै मत सर्वेक्षण अनुसार अग्रपंक्तिमा रहेकी पेनलाई 2027 राष्ट्रपतिको दौड़बाट बाहिरिने संकेत मिलेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू भएको छ। पोखरा विमानस्थल कार्यालयले सोमबार लासाबाट आएको हिमालय एयरलाइन्सको जहाज अवतरण गरेको जनाएको छ। यससँगै हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने पहिलो वायु सेवा कम्पनी बनेको छ। सो जहाजमा 107 यात्रु पोखरा अवतरण गरेका छन्। यसमध्ये 32 चिनिया र 75 नेपाली नागरिकहरू रहेका छन्। उनीहरूलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे र नेपालका लागि चिनिया राजदूत छेन सङले विमानस्थलमा स्वागत गर्नुभयो। हिमालयले पोखरा लासा रूटमा सातामा एक नियमित उडान गर्ने गरी उडान शुरू गरेको जनाएको छ। यात्रु संख्या बढेसँगै त्यसलाई विस्तार गर्दै लैजाने कम्पनीले उल्लेख गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले जल विद्युत आयोजनाहरूको निर्माण समयमै सम्पन्न हुन नसके विद्युत प्राधिकरणले सहज रूपमा व्यावसायिक विद्युत उत्पादन गर्नुपर्ने मिति थप गर्न माग गरेको छ। सोमबार विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव साक्यलाई भेटेर इपानको टोलीले कुनै पनि सरकारी तथा बाह्य निकायले दिने अनुमतिमा ढिलाइ हुँदा, जलविद्युत आयोजनाहरूले वन मन्त्रालयबाट रूख कटानको अनुमति नपाउँदा तथा भारतबाट विस्फोटक पदार्थ आयातको अनुमति नपाउँदा तोकिएको समयमा विद्युत उत्पादन गर्न असमर्थ भए सहज रूपमा व्यावसायिक विद्युत उत्पादन गर्नुपर्ने मिति थप गर्नुपर्ने बताएको हो।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 325 एमको आयोजनामा अर्को महिना लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता पोखरा रंगशालाको कभर्ड हलमा 2082 वैशाख 18 गतेदेखि 22 गतिसम्म हुने सोमबार पत्रकार सम्मेलनमा जानकारी दियो। आयोजकका डिस्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालले दुई विदेशी सहित 6 टोलीको सहभागिता रहने जानकारी दिनुभयो। नेपालका 3 विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र गण्डकी प्रदेश भलिबल संघले भाग लिनेछन्। पाकिस्तान भलिबल क्लब इस्लामाबादको सहभागिता निश्चित भइसकेको बताइएको छ। भारत र इरानको टोलीसँग पनि छलफल भइरहेको जानकारी दिएको छ। प्रतियोगिताको विजेता टोलीले 4,44,444, दोस्रो टोलीले 2,44,444, तेस्रो टोलीले 1,44,444 रुपियाँ प्राप्त गर्नेछ। एपीएफ महिन्द्रा स्पोर्ट अवार्ड 2081 यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालय अन्तर्गत नेपाल एपीएफ क्लबको आयोजना र अग्नि इनको कर्पोरेट प्रणाली महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुन लागेको हो। चैत 29 गते हुने अवार्डमा एपीएफ वर्षका उत्कृष्ट खेलाड़ी, महिला, पुरूष, युवा, प्रशिक्षक, टीम, चर्चित खेलाड़ी सहित नगदबाट पुरस्कृत हुनेछन्।
अझै अब मौसम सम्बन्धी जानकारी। आज कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागमा आंशिक बदली रही कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाड़ी एवं हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12.8 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:55 मिनटमा भयो भने सूर्यास्त भरे साँझ 6:21 मिनटमा हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सुशासन प्रवर्धन सम्बन्धी सहित पाँचवटा विधेयक प्रमाणीकरण, संघीय संसदको चालू अधिवेशन अन्त्य गर्न सरकारद्वारा राष्ट्रपति समक्ष सिफारिश। राजधानीको तीनकुनेमा गत शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसदलाई जानकारी। प्रधानमन्त्री ओली आज औपचारिक भ्रमणका लागि थाइल्याण्ड प्रस्थान गर्नुहुँदै। मकवानपुरको सिस्नेरी खोलामा डुबेर तीन बालकको मृत्यु। म्यानमारमा गत शुक्रबार गएको भूकम्प प्रभावितलाई सहयोग गर्ने मन्त्री परिषदको निर्णय। रेडियो नेपालले राष्ट्र र राष्ट्रियताको पक्षमा सूचना प्रवाह गर्नुपर्नेमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको जोड र भूकम्प प्रभावित म्यानमारमा साताव्यापी राष्ट्रिय शोकको घोषणा। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।